कर्ज देने और मकरूज के साथ हुस्ने मामला की तलकीन, दो चीजें होती है ना, आप कर्ज दे रहे हैं, दूसरा आपसे ले रहा है, ठीक है, क्या करें आपस में, हुस्ने मामला, वो क्या होता है, गुड डीलिंग्स, अच्छी करें। ये इस पे शरीयत ने ज्यादा अल्हम्दुलिल्लाह चीजें दी हैं, तो हम इसके अंदर जो चीज पढ़ेंगे ना, वो तीन डिफरेंट टॉपिक्स के अंदर है, ताकि क्लासिफिकेशन के साथ पढ़ेंगे। और इस बुक की ये खूबी है, ये राइटर ही की बल्कि ये खूबी है कि वो हर चीज को इतने बुलेट पॉइंट, फिर सब पॉइंट में कैंड पे पूरा खुलासा एक बुकलेट की सूरत में आ जाता है, ठीक है। तो हम इसमें इंशाल्लाह तीन चीजें देखेंगे। नंबर एक, कर्ज देने की तरगीब, ये बहुत खूबसूरत टॉपिक है कि आप दूसरों को कर्ज दें, ठीक है। दूसरा ये कि मकरूज के साथ करें, जिसने आपसे ले लिया वो दे नहीं पा रहा, तो उसके साथ रिलैक्सेशन रखें। और तीसरा बात है कि सहाबा कराम की कुछ अमली मिसालें कि वो कैसे गरीबों के साथ मामला करते थे। तो आइए देखते हैं, पहला टॉपिक कर्ज देने की रग़बत, तरगीब दिलाई, खैर और नेकी का अजीम काम है, इसमें एक मुसलमान की मुश्किल दूर होती है। देखिए ना जरा, आप इसमें नोट करें फायदे कितने हैं कर्ज देने में, कोई खुशी से तो नहीं आता ना लेने, कुछ जरूरत ही होती है ना उसकी, तो ये किसी की मुश्किल को दूर करने का भी अजर आपको मिला। फिर दूसरा बात है, जरूरत के वक्त किसी के काम आने की बात हुई, फिर इसी अमल में आपको ताउन अलल बिर्री पे अमल का मौका मिला, ताउन है। और इस्लाम इन सब बातों की रग़बत दिलाता है। इमाम शौकानी कहते हैं, कर्ज देने की फजीलत के बारे में मखसूस अहादीस के साथ कुरान और हदीस में ऐसे आम दलाइल भी मौजूद हैं जो कि मुसलमान की हाजत पूरी करना, इसके दुख को दूर करना, इसके फकर व फाका को खत्म करने की फजीलत पर दलालत करते हैं। क्या पता चला, सिंपल सी बात है, कोई मुश्किल नहीं है कि कर्ज देने की रग़बत क्यों दिलाएगी, क्योंकि इससे किसी मुसलमान की मदद की है, किसी के मुश्किल वक्त में आप काम आते हैं और आप उसके साथ अच्छा मामला करते हैं। अब क्यों दें, इसके क्या दलायल हैं, तो कुरान और सुन्नत में इसके बहुत सारे दलायल हैं। मसलन आप देखिए कि वफ़लुल खैर लअल्लकुम तुफ्लिहून, कुरान पाक में सूरह हज की आयत नंबर 77 में आता है कि वफ़लुल खैर, और नेकी करो ताकि तुम फलाह पा जाओ, तो नेकी तो है ना, और ये ऐसी नेकी जिसमें आपके अपना अपना कुछ नहीं बिगड़ता, राइट। आप सदका कर देते तो आपके पैसे चले गए ना। मैं अक्सर सोचती हूँ लोग कर्ज क्यों नहीं देते, उनका अपना फायदा है, बल्कि उस पैसे की संभाल नहीं रखनी पड़ती, ठीक है, तो खैर करो फलाह मिलेगी। फिर इसी तरह इसमें हदीस है इब्ने हब्बान से हजरत अबू हुरैरा की रिवायत, कहते हैं अल्लाह के नबी ने फरमाया, मन यस्सरा अला मुअसिरिन, बहुत प्यारी बात है, मन जिसने यस्सरा आसानी की, अला मुअसिरिन तंगी वाले पर, क्या अल्लाह ताला फरमाएगा, यस्सरल्लाहु अलैहि फिद दुनिया वल आखिरा, अल्लाह ताला इस पर दुनिया और आखिरत में आसानी करेंगे। जरा मुश्किलात से बचने का वजीफा है ये, आप किसी मुश्किल में फंसे, किसी वसाइल से महरूम शख्स को कर्ज दे दीजिए, अल्लाह आपको उस मुश्किल से निकालेगा, सिर्फ दुनिया की आखिरत की, तो फायदा किसको रहा। देखिए आप सूद नहीं ले रहे, लेकिन आपको अल्लाह तोहफे में एक्स्ट्रा फायदे दे रहे हैं ना। इसी तरह इमाम इब्ने हब्बान इस हदीस को लिखते हैं, बाबू दयून, कर्जा जात के बारे में बाब है, तो कहते हैं कि नादारों पर आसानी करने वाले के लिए अल्लाह ताला की जानिब से, अल्लाह ताला की जानिब से दुनिया और आखिरत में आसानी फरमाने का जिक्र है, ठीक है, तो ये फायदे की चीज है। इस तरह हाफिज मुंजरी कहते हैं, कर्ज देने की तरगीब और इसके मुतल्लिक जो फजाइल वारिद हुए हैं, इसमें इन्होंने पेश किया। तो सिंपल सी बात है कि हम किसी को कर्ज क्यों दे, क्योंकि इसके बदले में अल्लाह ताला हमें दुनिया में भी और आखिरत में भी फायदे देंगे इंशाल्लाह। अब चंद अहादीस गो थ्रू करते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम की अहादीस में से पांच इधर हम देखेंगे। पहली रिवायत है इमाम अहमद से इब्ने मसूद की, कहते हैं कि अल्लाह के नबी ने फरमाया, बेशक कर्ज आधे सदके के बराबर है, बिलाशिबा कर्ज आधे सदके के बराबर है। कैसे, इसको जरा आगे पढ़ें फिर खुद ही समझ आएगा। दूसरी रिवायत में इब्ने माजा में आता है, अल्लाह के नबी ने फरमाया, किसी मुसलमान का दूसरे मुसलमान को दो दफा कर्ज देना, नोट कीजिएगा, दो दफा कर्ज देना कर्ज दी हुई रकम के एक दफा सदका करने की मानित होता है। आप किसी को $500 कर्ज देते हैं, ठीक है, एक दफा दिया आपने, आपको उस $500 के देने के बदले में $250 सदका करने का अजर मिलेगा, बात समझे। अब आपने अब 500 आज दिया, उस बेचारे को अगले महीने फिर जरूरत पड़ गई, घर का किराया देना था, फिर 500 दिया, तो दो दफा दे में आपको कितना अजर मिला, $500 का मिला, और आपका पैसा तो आपको फिर मिल ही जाएगा। इस हदीस पर यकीन रखने वाले एक ताजिर की कहानी लिखी गई है। इब्ने हब्बान ने अस्वद बिन यजीद से नकल किया कि वो एक ताजिर से कर्ज लिया करते थे, फिर जब इनका बैतुल माल से वजीफा आता तो इसको अदा कर देते। अस्वद ने इनसे कहा, अगर आप इजाजत दें तो मैं आपको अदायगी में कुछ ताखीर कर लूं, यानी थोड़ा देर से दे दूं, क्योंकि इस दफा के वजीफे में हमारे जिम्मे कुछ और वाजिबात है, यानी कि मैं थोड़ी लेट पेमेंट दे दूं, क्या हर्ज है? ताजिर ने कहा, लस्तु फाइलन, मैं ऐसा नहीं करने वाला, मैं ये रियायत नहीं दूंगा। असवद ने 500 दिरहम इन्हें पेश किए। इनको पकड़ने के बाद ताजिर ने इनसे कहा, दूनकुमा फखुज बिहा, इन्हें ले लीजिए। असवद ने इनसे कहा, कद सालतु का हाजा, मैंने तुझसे पहले इसका सवाल किया था, वही तू, फिर तूने इसका इनकार कर दिया। यानी जब मैंने कहा ना लें तो आपने कहा लेना, अब मैंने दिया तो आप अब वापस कर रहे हैं। अब यहां नोट कीजिएगा। ताजिर ने कहा, बिलाशुबा आपने हमें अब्दुल्ला बिन मसूद के हवाले से हदीस सुनाई कि अल्लाह के नबी फरमाया करते थे, जिस शख्स ने दो मरतबा अल्लाह ताला को कर्ज दिया तो इसके लिए इस चीज के एक मरतबा खैरात करने का अजर है। समझ आई? पहले लिया, अब लेने के बाद दोबारा दे दिया। नहीं समझे आप लोग? देखिए इन्होंने उनसे कितना लेना था, 500 दिरहम लेने थे, मांगने गए ना, वो देते तो क्या होता, इनको 250 मिलता अल्लाह से, इनको अल्लाह से 250, इन्होंने कहा 500 दो, दे दिए, तो इन्होंने फिर दोबारा कर्ज की नियत से फिर 500 दिए, तो कितना कर्ज हो गया टोटल? 1000 हो गया ना, तो अब अल्लाह से इनको कितना मिलेगा? 500 मिलेगा। अब होगा क्या आगे देखिएगा, यानी उसका यकीन क्या था कि हमें डबल मिलेगा अल्लाह से। दुनिया में तो उसने 500 ही लेना है उससे वापस, लेकिन दो दफा देकर अल्लाह से 500 लिया है, ऐसा यकीन आज हमें। फिर इसी तरह इमाम तबरानी और इमाम बहकी ने अब्दुल्ला बिन मसूद से नकल किया, हर कर्ज सदका है, कुल्लु कर्दिन सदकतुन, सदका है ये। इमाम तबरानी और बहकी ने अबू उमामा से रिवायत की, अल्लाह के नबी से फरमाया, दखला रजुलुल जन्ना, एक शख्स जन्नत में दाखिल हुआ, फिर उसने देखा कि उसके दरवाजे पर लिखा हुआ है, ये जुमला नोट कर लें, अज सदकतु बियश्रियम सालिहा, सदके के काजर 10 गुना, हर नेकी 10 गुना है ना क्या इस्लाम में, वल कर्दु बिसमानियत अशरा, और कर्ज का अजर 18 गुना ज्यादा है। समझ आई? आपने $1 सदके में दे दिया, जन्नत में जाके आपको 10 मिलेंगे, आपने $1 कर्ज में दिया, वहां कितने मिलेंगे? तो एक तो इधर वापस भी मिल गया था, टोटल कितने हो गए? 19 हो गए। फायदा ना क्या? इमाम अहमद ने हजरत बुरैदा से रिवायत नकल की कि मैंने अल्लाह के नबी को फरमाते सुना, जिस शख्स ने किसी तंगदस्त को मोहलत दी, इसके लिए हर रोज इसके बराबर सदका करने का अजर है। ये है जो मैंने आपको शुरू में हदीस सुनाई थी, इसको अब नोट कर लीजिए। उन्होंने बयान किया, फिर मैंने आपको फरमाते सुना, जिस शख्स ने किसी तंगदस्त को मोहलत दी, इसके लिए हर रोज इससे दुगना अजर है। मैंने रस किया, अल्लाह के रसूल, मैंने आपको फरमाते सुना है, जिस शख्स ने किसी तंगदस्त को मोहलत दी, इसके लिए हर रोज उसके बराबर अजर है। फिर मैंने आपको फरमाते हुए सुना कि जिसने तंगदस्त को मोहलत दी, इसके लिए हर रोज दुगना अजर है। यानी दो डिफरेंट बातें होंगी ना, शुरू में आपने कहा उतना ही है, हर दिन उतना, अब कहा आपने उससे दुगना, तो आपने फरमाया, ये नोट कीजिएगा, इसके लिए कर्ज की वापसी वक्त से पहले हर रोज के बराबर सदके का बदसवाब है। बताई थी ये बात आपको, वही बात। और जब वो इस कर्ज की वापसी के मुकर्रर वक्त के बाद मोहलत दे, यानी लिमिट क्रॉस कर गई, यहां तो क्या करते हैं उस पर सूद लगा के भेजते हैं ना, इंटरेस्ट चार्ज करते हैं लेट पट, जबकि वहां क्या होगा, तो इसके लिए दुगना सदका करने के बराबर अजर है। मोटिवेशनल बात है कि नहीं? इमाम अहमद ने नौमान बिन बशीर से रिवायत नकल की, उन्होंने कहा कि अल्लाह के नबी को फरमाते सुना, जिस शख्स ने चांदी या सोना बतौर कर्ज दिया या दूध पिलाया और रास्ते में रहनुमाई की, वो एक गर्दन आजाद करने के बराबर है। एक गर्दन आजाद बराबर करना क्या होता है? गुलाम को आजाद करना। अब इसमें 6 बातें हैं कर्ज के बारे में। नंबर 1, सदके के नेसफ अजर का सवाब, सदके के सवाब के बराबर होना, फिर 10 गुना और कर्ज का 18 गुना, सदके का सवाब 10 गुना और कर्ज का 18 गुना, फिर मुद्दत अदायगी के मुकम्मल होने से पहले हर रोज इतनी रकम सदका करने का सवाब होना। कोई दुनिया का बैंक आपको इतनी सहूलतें देता? अगर अगली नाम भी पढ़ू ना, तो इतनी भी सोच लें, आपको सदके से आधा सवाब, पैसे भी आपके, ठीक है, फिर सदके के बराबर सवाब, फिर सदके का सवाब 10 को तो इसका 18, और फिर मुद्दत अदायगी के मुकम्मल होने से पहले हर रोज, वही जो 30,000 की मिसाल दी शुरू में, और अदायगी के बाद, वक्त अदायगी के बाद हर रोज इससे दुगनी रकम सदका करने का सवाब हासिल होता है, ठीक है, और सोना और चांदी के कर्ज देने का गर्दन आजाद करने के बराबर सवाब होना। बजाहर आप देखिए कुछ कम है कुछ ज्यादा है, अब आप इसको कैसे सेट करेंगे? भाई इन सब में कोई एक ही बार ठीक होगी ना, या आधा होगा या पूरा होगा, तो लिख लीजिए कि नियत, हालात, जरूरत, कर्ज देने वालों की नियतों का फर्क, مقروضوں کے ساتھ معاملے میں اختلاف، کون کتنا ہارش ہوتا ہے اور کون سافٹ ہوتا ہے، اور مقروضوں کی ضروریات کی نوعیت میں باہمی فرق، اور یعنی اٹ ڈیپینڈز اپون کنڈیشن، حالات، سچویشن. شیخ عبد الغنی حدیث میں قرض کے اجر و ثواب میں اختلاف کو کس طرح خوب بیان کرتے ہیں؟ کہتے ہیں شاید ان اشخاص کی نیتوں کے فرق اور قرض کی واپسی کے متنرمی میں فرق کی وجہ سے یہ اجر کا فرق ہے. ایسی نا، کوئی آپ سے کہتے پانی دو تو پھر کیا ہوگا؟ دے دے. اور کوئی پیاس سے مارا، اس کا گلا کھڑا ہے یا گلا چھلا ہوا یا اس کا سانس رک رہا ہے، تو اس وقت اس پانی کا فرق ہوگا نا، بس یہی فرق ہے. پھر اسی طرح سے آپ دیکھیے کہ یہ اس طرح کی اور بہت پیاری حدیث ہے، لیکن کیا یہ ساری موٹیویشنل باتیں ہم دوسروں سے شیئر کر سکتے ہیں؟ یہ باتیں شیئر کریں کہ ہم دوسروں کو دینے والے بنیں. اب اگلا ٹاپک اس کے اندر جو سب ٹاپک ہے کہ مقروض ہے کوئی، آپ دے دیا جی قرض، ماسی لکھ لیں اپنی بیچاری جو روز آپ کے گھر آ کے برتن بھی دھوتی ہے، صفائیاں کرتی ہیں. اب آپ اس کے سب، ہم پتا کیا کرتے ہیں، پہلے دے دیتے ہیں پھر بعد میں سناتے ہیں، اتنا دیا تجھے، تم لوگ تو کبھی خوش ہی نہیں ہوتے. اور جس نے قرض لیا ہو پھر تو اللہ کی پناہ، اس کو ہم زر خرید بنا لیتے ہیں. تو قرض دینا ہی نہیں بلکہ جس کو قرض دیا اس کے ساتھ اچھا معاملہ بھی کرنا ہے. اس کے اندر تین ڈفرنٹ ٹاپکس آئیں گے. مطالبے میں احتیاط اور نرمی برتنی چاہیے، تنگ دست کو مہلت دی جائے، اور قرض کی کلی یا جزوی معافی. یعنی آپ قرض لینا چاہتے ہیں، آپ کو پورا اختیار ہے، چاہے آپ پورا معاف کر دیں چاہے آدھا معاف کر دیں. ٹھیک ہے، اب ان کو تھوڑا تھوڑا دیکھتے ہیں، ویسے بہت کلیئر ہیں سب، کوئی اس میں مشکل چیز نہیں. مطالبے میں احتیاط اور نرمی، اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس کے اجر کو کیسے بیان کیا؟ ابن ماجہ، ابن حبان اور حاکم ابن عمر رضی اللہ عنہ اور حضرت عائشہ سے روایت نقل کرتے ہیں کہ اللہ کے نبی نے فرمایا، جو شخص اپنے حق کا مطالبہ کر لے وہ ناجائز طریقے سے بچتے ہوئے کرے، حق مکمل حاصل ہو یا نامکمل. یہ ٹاپک آپ کو تو اتنا اچھا نہیں لگے گا، لیکن جو کاروباری حضرات ہیں ہمارے ملکوں کے، ان کے لیے یہ ٹاپک بہت اہم ہے. ریئلی اٹس ٹو مچ، بہت زیادہ بگ جو ڈرا بیک ہے نا ہمارے ملکوں کے اندر انسرٹنٹی کا، اس کی وجہ یہ ہے. جنہوں نے لینا ہوتا ہے وہ سختی کرتے ہیں، جنہوں نے دینا ہے وہ سکیری نہیں کرتے. آگے ہم پڑھیں گے انشاءاللہ کہ لیا ہے تو واپس کیوں نہیں کر رہے آپ، مرضی. پھر اس طرح حدیث ہے کہ ابن ماجہ اور امام حاکم نے ابو ہریرہ سے نقل کیا، اللہ کے نبی نے فرمایا، خود حق کا اپنا حق لو. اللہ کے نبی حق چھوڑتے بھی نہیں تھے، یہ بھی یاد رکھے، اپنا حق ناجائز طریقے سے بچتے ہوئے لو، حق مکمل حاصل ہو یا نامکمل. تو خلاصہ کیا نکلا کہ جب دوسروں سے تقاضا کریں تو اچھے طریقے سے کریں. یہ غریب بیچارے، خاص طور پہ ماسیاں اور ٹھیلے والے اور ریڑیوں والے اور مالی بابا، ان کے پاس ہوتا کیا، ان کی جائیدادیں کتنی کو بڑی ہیں. تو آسانی کا معاملہ کریں. پھر اس طرح تقاضے میں آسانی بہترین مومنوں کی صفت ہے. امام طبرانی نے ابو سعید خدری سے روایت نقل کی، افضل المومنین رجل، اہل ایمان میں افضل آدمی وہ ہے، سمح البیع، جو بیچنے میں سہولت کرے. اچھا، بیچنے میں سہولت کیا ہوتا ہے؟ کوئی چیز بیچ رہا ہے تو اب مشکل کر دے. کوئی چیز بیچنی بھی سیدھی سی بات ہے، آپ کو لینی ہے ایک ڈالر کی لے لیں، میں کہوں گی نہیں میں تو دو کی لینی ہے، تو یہ مشکل ہوگی. آسانی کے چلو ڈالر ہے نا، جو بھی ہے تم 50p کی لے لو، 50 سینٹس کی لے لو. یعنی میں کوئی چیز بیچنے آؤں تو آسانی کروں. دوسرا کون ہے؟ سمح الشراء، خریدنے میں سہولت دے. اچھا، وہ خریدنے میں سہولت دے، ادا کرنے میں سہولت دے، اپنا حق طلب کرنے میں سہولت دے. چلیے ذرا ایک لفظ بولوں، بارگیننگ ہمارے ملکوں میں کس سے ہوتی ہے؟ رکشے والے سے شروع ہوتی ہے اور رکشے والے پہ ختم ہوتی ہے. 40 روپئے اتنے، ہم تو روز جاتے ہیں ہم تو 30 دیتے ہیں. پہلی بات، آپ روز بازار جاتی ہیں، بہت شرم کی بات ہے. پھر روز آپ رکشے پہ جاتی ہیں تو اس سے بھی شرم کی بات ہے. اچھا، عورتیں رابی سینٹر میں جا کر ایک جوڑا 10,000 روپے کا لے آئیں گی، رکشے والے کو انہوں نے 50 کی بجائے 30 ہی دینے ہیں. از اٹ ٹرو؟ کبھی کوئی فالیس میں جا کے جھگڑا کرتا دکھا؟ اپنے ادھر تو چھوڑ دینا، اپنے ملکوں میں ذرا بوتیکس پہ کسی کو پیسوں کی بات کرتے، لیکن سارا جھگڑا وہ باہر آئیں گے نا، امرود لے لیں، کتنے کے اتنے مہنگے، یہ کیا، نہیں 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 چھوڑو، اچھا بھاجی جتنے کے دے دو. ظلم کی حد ہے، واللہ ہی ظلم کی حد ہے. ہاں،
پینی وائز پاؤنڈ فولش
کرنا صحیح. تو ایزی گوئنگ ہونا چاہیے، بندے کو لین دین میں ایزی رہنا چاہیے، اور اس سب سے زیادہ ہمارا ٹیمپر لوز ہی لین دین میں ہوتا ہے. پھر تقاضا کرنے میں آسانی حصول آسانی کی چابی ہے. امام احمد ابن عباس سے روایت نقل کی کہ اللہ کے نبی نے فرمایا، دوسروں کے ساتھ آسانی کرو، تمہارے لیے آسانی کی جائے گی. دیکھیے، آپ دوسروں کے ساتھ کر رہے ہیں نا، تو آپ کے ساتھ کون کرے گا؟ تو کس کی آسانی بڑی ہو گئی؟ آپ کی آسانی بڑی ہو گئی نا. تو آسانی کرنی چاہیے, اللہ ہمیں آسان کر, جس کو کہتے ہیں نا فلاں بہت ایزی گوئنگ ہے, ہم ایسے بندے کو آج کے دور میں کیا کہتے ہیں, سیدھا بھولا بدو بیوقوف مولوی, ہاں اللہ کی گائے, اب تو میں تو نہیں کہتی, لیکن دوسروں کے ساتھ آسانی کرو تمہارے ساتھ آسانی ہوگی. علامہ مناوی اس حدیث کی شرح میں لکھتے ہیں, مخلوق کے ساتھ جو کہ اللہ تعالیٰ کے عیال اور غلام ہے, سہولت اور آسانی کے ساتھ معاملہ کرو, ان کا آقا بھی تمہارے ساتھ ایسا ہی معاملہ دنیا اور آخرت میں کرے گا, یعنی اللہ تعالیٰ. پھر اسی طرح ایک اور فائدہ ہوتا ہے, تقاضے میں آسانی سے حصول گناہوں کی معافی ہوتی ہے. امام ترمذی نے حضرت جابر سے روایت نقل کی, اللہ کے نبی نے فرمایا, غفر اللہ لرجل, معاف کر دیا, یعنی پورا پڑھ دیتی ہوں, تم سے پہلے لوگوں میں سے ایک شخص کو اللہ تعالیٰ نے معاف فرما دیا, وہ بیچتے وقت سہولت دیتا تھا, خریدتے وقت سہولت دیتا تھا, اور تقاضا کرتے وقت آسانی کرتا تھا. یہ ہے دین المعاملہ, دین معاملہ. ہاں تقاضا مین آسکنگ کوشچن, دو مجھے میرا واپس دو, یعنی آپ نے کسی سے لینا ہے تو کہتے دو, دینا ہے تو بھی, یعنی اس کا معاملہ بہت ایزی گوئنگ تھا, لوگوں پہ سختی نہیں کرتا. شیخ مبارک پوری سہلن ازقتدا کی شرح میں کہتے ہیں, پھر جب وہ کسی مقروض پر اپنا واجب الذمہ قرضہ طلب کرتا تو شفقت اور نرمی سے کرتا, سختی اور درستی سے پیش نہ آتا, یعنی سخت نہیں ہوتا تھا. درست کس کو کہتے ہیں پتا, کھٹا ہونے کو, ہارش. تو بہرحال اس میں رغبت کیا ہے کہ ہم بھی ایسے ہی کریں. پھر پانچواں فائدہ کیا ہے کہ اللہ کی رحمت ملتی, مطالبے میں آسانی اللہ کی رحمت کے حاصل ہونے کا سبب بنتی ہے. اس کی دلیل امام بخاری حضرت جابر سے روایت کرتے ہیں, اللہ کے نبی نے فرمایا, اللہ تعالیٰ اس بندے پر رحم فرمائے جو بیچنے خریدنے اور مطالبہ کرنے کے وقت سہولت دے. حافظ ابن حجر شرح میں کہا کہ رحم اللہ رجلن سے مراد دو باتیں ہیں, یعنی اس جملے میں دو باتوں کا احتمال ہے, احتمال کہتے ہیں ڈاؤٹ یا پاسبلٹی. ایک یہ کہ اس میں دعا ہے, رحم اللہ کا کیا ہوگا کہ دعا دی آپ نے, یعنی اللہ کے نبی ایسی صفت والے بندے کے لیے اللہ تعالیٰ سے دعا کر رہے ہیں کہ اللہ تعالیٰ اس پر رحم فرمائے. اور دوسرا پاسبل چانس کیا اس کا, یعنی کیا ہے کہ اللہ کے نبی خبر دے رہے ہیں کہ اس شخص کے, اس قسم کے شخص پر اللہ تعالیٰ نے رحم فرما دیا. امام بخاری اس حدیث پر جو ٹاپک لگاتے ہیں وہ کیا ہے, بابو خرید و فروخت میں آسانی اور سہولت کرنے کے متعلق باب, اور جو شخص حق کا مطالبہ کرے وہ ناجائز طریقے سے بچتے ہوئے کرے. اتنا لمبا ٹاپک ہوتا تھا امام بخاری کا کسی بھی حدیث کے پر. امام ابن حبان نے اس پر ٹاپک کیا دیا ہے, کہتے ہیں ذکر ہے اللہ کے رحم کا اور اس شخص پر جو کاروبار کے کرنے لینے دینے اور اس کے بارے میں آسانی کرتا ہے. تو ساری بات کا خلاصہ کیا نکلا کہ لین دین میں آسانی کرنی چاہیے. چھٹا فائدہ بھی ہے لوگوں سے مقروض یا مقروض کو آسانی دینے کا, کہ جنت میں داخلے کا سبب ہوگا. امام نسائی عثمان بن عفان سے روایت نقل کرتے ہیں کہ اللہ کے نبی نے فرمایا, اللہ عز و جل نے خریدنے بیچنے, کسی کا حق ادا کرنے اور اپنا حق طلب کرنے میں آسانی کرنے والے کو جنت میں داخل کر دیا. اللہ تعالیٰ ہمیں بھی ایسا بنا دے. اب اگلی بات کیا تھی کہ آپ نے کسی کو قرض دیا, اب کیا کریں, مہلت دیجئے. مہلت دیں یعنی جس ریلیکسیشن دیجئے, یا پھر کلی یا جزوی. کلی کیا ہوتا ہے, ٹوٹل کمپلیٹ, اور جزوی مین پارشل, اس کو معاف کر دیں. ان دونوں کے بارے میں چند دلائل بس ہم نوٹ کریں گے. اب پہلی بات, تنگ دست کو مہلت دینے کا حکم اور معاف کرنے کی رغبت. اللہ سبحان تعالیٰ سورت بقرہ میں فرماتے ہیں آیت نمبر 280 میں, یہ وہی آیتیں جو آیت دین کے ساتھ ہی ہیں, وَإِن كَانَ أُسْرَةً فَنَظِرَةٌ إِلَى مَيْسَرَةٍ وَإِن تَصَدَّقُوا خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ. اور اگر کانا ہو ذو اسرتن, تنگی والا, ہینڈ ٹو ماؤتھ, فنظیرتن, پس مہلت دو, الی میسرہ, اس کی سہولت تک, یعنی اگر جس کو تم نے قرض دیا ہے وہ تنگی والا بےچارہ دے نہیں سکتا تو آسانی کرو. ہاں اگر وہیں تو صدقہ, تم معافی کر دو, صدقہ ہی کر دو, تو یہ تمہارے حق میں اور بہتر ہے اگر تم جانتے ہو. یعنی قرض والے مقروض سے قرض واپس لینے کی بجائے قرض معاف ہی کر دو تو اور اچھی بات ہے. اور حافظ ابو القاسم غرناطی کہتے ہیں, اللہ تعالیٰ نے تنگ دست کے لیے موقع حکم دیا ہے یہاں تک کہ اس کے لیے آسانی ہو جائے, اور اس سے پیشتر واجب و ذمہ چیز کی بنا پر اس کو فروخت کیا جاتا ہے. اسی طرح قاضی ابو السعود جو ہے آیت کے دوسرے حصے کے بارے میں کہتے ہیں کہ انہوں نے اللہ تعالیٰ, یعنی اللہ تعالیٰ نے قرض خواہوں کو اس بات کی رغبت دلائی ہے کہ وہ اپنے تنگ دست مقروضوں کے ذمے اپنے پورے مالوں کو یا ان کے کچھ حصے کو صدقہ کرتے ہیں, تو ہمیں کوشش کرنی چاہیے. اگلی بہت خوبصورت بات ہے جس کو سن کر تو واقعی دل کرتا ہے کسی پہ سہولت کرنے کا, دعائیں قبول ہوتی ہیں اور مصیبتوں سے نجات ملے گی. امام احمد نے ابن عمر سے روایت نقل کی کہ اللہ کے نبی نے فرمایا جو شخص چاہے کہ اس کی دعا قبول کی جائے. کون چاہتا ہے آپ میں سے؟ سب چاہتے ہیں. اور مصیبت دور کی جائے, کون چاہتے ہیں اس کی مصیبتیں دور ہو؟ سب چاہتے ہیں. تو وہ تنگ دست پر آسانی کرے. اب اس تنگ دست کا نام خود لکھیں, جس کو بھی آپ جانتے ہیں, ٹھیک ہے. پھر اسی طرح روزے محشر کی مصیبتوں سے نجات کا ذریعہ بنے گی یہ چیز. عرش کا سایہ ملے گا. اب امام طبرانی نے ابو قتادہ سے اور حضرت جابر بن عبداللہ سے روایت نقل کی, اللہ کے نبی نے فرمایا جو شخص اس بات کو پسند کرے کہ اس کو روزے قیامت کی مصیبتوں سے نجات دی جائے اور اس کو اللہ تعالیٰ کے عرش کے نیچے سایہ دیا جائے, تو وہ تنگی والے کو مہلت دے. انجوائے کیا کریں کہ اللہ تم نے مجھے دیا ہے تو میں دوسروں کو دے رہی ہوں, تو آسانی رکھیں. سب سے پہلے سایہ عرش پانے والوں میں یہ لوگ شامل ہوں گے. امام طبرانی نے ابو الیسر سے روایت نقل کی, کہتے ہیں میں گواہی دیتا ہوں, یعنی یقین دلا رہے ہیں کہ اللہ کے نبی کو فرماتے سنا, بلا شبہ اللہ تعالیٰ کے سائے میں جگہ پانے والا پہلا شخص وہ ہوگا جس نے کسی تنگ دست کو مہلت دی ہوگی, یہاں تک کہ وہ کوئی چیز پا لے یا اس پر اسی چیز کا صدقہ کر دیا جس کا وہ مطالبہ کرتا, جس چیز کا مطالبہ کر رہا تھا. وہ کہتا ہے اللہ تعالیٰ کی خوشنودی کی خاطر تمہارے واجب الذمہ میرا مال تجھ پر صدقہ ہے. سبحان. اور وہ قرض کے متعلق وسیقہ پھاڑ دیتا ہے. وسیقہ کس کو کہتے ہیں؟ ڈاکیومنٹ کو پھاڑ دیتا ہے. تو کیا پتا چلا کہ معاف کر دے, لینینسی کر دے, کچھ بھی کرے, جو بھی کرے گا اس کا فائدہ ہوگا. پھر اسی طرح گناہوں کی معافی اور جنت میں داخلے کی روایت امام مسلم نے ربیع بن خراش سے نقل کیا کہ حذیفہ اور ابو مسعود اکٹھے تھے, تو حذیفہ نے بیان کیا ایک شخص کے اپنے رب سے ملاقات ہوئی, تو اللہ تعالیٰ نے پوچھا تو نے کیا عمل کیا؟ آپ اپنے اوپر لیں اس کو. چلے قیامت کا دن ہوگا جب آپ کا میرا حساب کتاب ہو رہا ہوگا, تو اللہ تعالیٰ پوچھیں گے کیا عمل کیا تو نے؟ اس نے عرض کیا میں نے تو کوئی نیکی نہیں کی سوائے اس کے کہ میں مالدار تھا اور لوگوں سے اپنے حق کی واپسی کا تقاضا کیا کرتا تھا, تو خوشحال سے قبول کیا کرتا تھا اور تنگ دست سے درگزر کرتا تھا. فیئر ہے نا؟ جو دے سکتے اسے چھوڑیے نہیں, اور جو لے نہیں سکتا اس کو چھیڑیے نہیں. خیر پھر کیا ہوا؟ پر اللہ تعالیٰ نے فرمایا میرے بندے سے درگزر کر دو. ابو مسعود نے بیان کیا میں نے بھی رسول اللہ کو اسی طرح بیان کرتے ہوئے سنا, تو خوشحال سے قبول کرنا یہ کہ واپسی کے لیے مقروض کے پاس جو موجود ہوتا وہ لے لیتا اور جو موجود نہ ہوتا اس کو معاف کر دیتا, یعنی چلو جو ہے وہ تو دے دو. تو اسی پہ ابن حبان نے ابو ہریرہ کی روایت ناطے سے یہ حدیث کا جو ذکر کیا اس پہ باب کیا باندھا ہے, تنگ دست سے درگزر کرنے والے کے لیے اللہ سبحانہ تعالیٰ کے درگزر کرنے کی امید. یعنی وہ کہتے ہیں نا کرو تم رحم اہل زمین پر, خدا مہرباں ہوگا عرش بری پر. اسی طرح فغفر لہو کے الفاظ بھی ایک اور روایت میں آتے ہیں. ایک تیسری روایت میں وادخلہ اللہ الجنہ, اللہ نے اس کو جنت میں داخل کر دیا. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ ہمیں بھی اسی کی توفیق عطا فرمائے, ہم اپنے اوپر ان چیزوں کو لے کر رکھیں. یہاں تک کہ آج کا ہمارا گول تھا الحمدللہ پورا ہوا. بہت اچھی بات آپ نے کی. دیکھیں یہ قرآن میں آئے گا, آپ آیت ہے کہ ان تدیرونہا, اگر ہوتے ہاتھوں ہاتھ لینا دینا, جیسے آپ یہاں گئے کوئی چیز لی, پینسل لے لی, مجھے پیسے دے دیے, ختم, پھر نہیں لکھیں. لیکن جس چیز میں بعد میں کچھ لین دینا اس کو لکھنا چاہیے. تو آلو لیتے ہوئے لکھنا چاہیے, اور آج کے دور میں اس کا آسان طریقہ کیا ہے, تصویر بنا لیں, پھر وہ کہیں گے زوم ان تھا زوم آؤٹ تھا. بہتر ہے کہ وزن کر لیا جائے, وزن کر لیا جائے, ٹھیک ہے. جی جی جی,
بڑا ایک یاد ہے کہ ہمارے نیبرز میں ہوتے تھے تو داد گھی, اس زمانے میں میری دادی گھی یوز کرتی تھی, تو وہ گھی لے کے جاتی تھی تو دادی ان کو گھی ویسے ہی دیتی تھی, اور جب وہ واپسی کرتی تھی تو اس کو پگھلا کے دیتی تھی,
اس سے بڑھ جاتا. اچھا وہ سوکھا
ہو جاتا, کم ہو جاتا تھا. تو دادی ہمیشہ یہی کہتی تھی کہ ہم تو ہمیشہ ان کو پورا ویسے دیتے ہیں, اور یہ دیکھو ہمیشہ جب واپس کرتی ہے اس کو پگھلا کے دیتی.
جی تو یہ وہی بات ہے نا,
دیکھیں معاملات میں ہم لوگ چھوٹی چھوٹی چوریاں اور یہ سب.
دیکھیے ویل للمطففین, آپ جب اللہ آپ کو وہاں تک لے جائے گا نا, پڑھیں گے اتفاف کہتے ہیں بڑی سی چیز میں سے تھوڑی سی چیز چورا لینا, یعنی کلو میں سے آپ ایک چھٹانگ کی چوری کر سکتے ہیں نا, کلو میں آدھا کلو تو نہیں لے لیں گے, تبھی تو ویل ہے. وہ جب سورت پڑھیں گے تب بھی ہاتھ ٹھنڈے ہوتے ہیں واللہ, کہ پتا نہیں ہم نے کدھر کدھر اتفاف کیا ہوا ہے. جی اور کوئی بات؟ جی
وعلیکم السلام. یہ کہ اگر انسان نے کبھی کچھ لیا ہو یاد نہ رہا دینا لینا, تو
دیکھیے جو لیا ہو اس کو کبھی نہ بھولیں, لکھ لیں, اور جو دینا ہے اس کو کبھی یاد نہ رکھیں. پھر اگر وہ زندہ ہے تو ان سے جا کے کر لیجیے معاملہ, نہیں تو ان کے لیے دعا کریں, ان کے لیے ان کی طرف سے صدقہ دے دیں. جی بالکل ان کی طرف سے صدقہ دے دیں. اور کوئی بات؟ جی
ہمیں جو یہ छोटे चीजें जैसे बॉक्सेस होते हैं, लाइक अक्सर विषय फूड तो बॉक्सेस भी कई रह जाते हैं हमारे पास, तो वैसी चीजें
कैसे? हाँ, ये जो डिस्पोजेबल होता है, मैं तो किसी से चीज से मुझे कोई दे तो मैंने कहती वो दीजिएगा जो मुझे वापस नहीं करना, फिर भी मैं डिस्पोजेबल भी कोशिश करके वापस करती हूँ। तो फिर इसमें यह है कि आप अपना बॉक्स साथ ले जाएं घर से कि उसी में डाल के दे देंगे जी, वही अच्छे हैं। ठीक है जी, आप पीछे से जी, आप शाहीन
जी। उसमें देखिए हम कार्ड बोरो करते हैं, जैसे गाड़ियां बोरो करते हैं इंडस्ट्री की, और यहाँ पे गाड़ियों की कीमत माइल्स के हिसाब से होती है। हम अगर हमें मालूम है कि जो गाड़ी जिनकी है वो उनका इतना यूजेज नहीं है, बट अगर हमने जब 2 हफ्ते के लिए बोरो की तो हमारे यूजेज के हिसाब से माइल्स बहुत ज्यादा है। ऐसे कंडीशन में क्या?
देखिए फिर वही बात है ना कि कोई किसी से गाड़ी, मेरा नहीं ख्याल बाहर से लेता है, वो अपनी दोस्ती और मोहब्बत में ही लेता है ना, क्लोज सर्कट में लोग लेते हैं। तो फिर जब कोई आपको गाड़ी आप दे रहे हैं तो आप ज़हनी तौर पे तैयार रहें कि वो यूज़ करेगा, और अगर आपको लगता है कि कोई मिस यूज़ करता है आपकी चीज़ लेके तो उससे बात कर लें। मतलब आपसे कोई गाड़ी ले और उसको एज अ टैक्सी चला के उससे पैसे कमाएगा तो वो सूद होगा, वो भी चीज़ें आगे आएंगी, वो बेसिकली उस दूसरे टॉपिक के अंडर थोड़ी आती हैं। तो इसमें देखिए मैं आपको सच बताऊं, जो मैंने चीज़ सीखी है, इंसानी मामलात में कोई कायदा कानून आपको नहीं बांध सकता, तकवा बांधता है।
فليس عليكم جناح ألا تكتبوها وأشهدوا إذا تبايعتم ولا يضار كاتب ولا شهيد وإن تفعلوا فإنه فسوق بكم واتقوا الله ويعلمكم الله والله بكل شيء عليم।